मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाजारे सचार जीवन होने दे हूँ स्वर्ग मजाना लाई स्वर्ग मजाना लाई स्वर्ग मजाना लाई।
नमस्कार प्रिय श्रोता, बाइबलमा लेखिएको छ कि मानिस भोजनले मात्र होइन तर परमेश्वरको मुखबाट निस्कने वचनद्वारा बाँच्दछ। श्रोता, आत्मिक जीवन जिउन चाहनुहुन्छ भने तपाईँलाई परमेश्वरको वचनको खाँचो छ अनि त्यसलाई पुरो गर्ने यो वचन अध्ययन कार्यक्रमको उद्देश्य हो। यसकारण यस सुनौलो अवसरलाई नचुकाउनुहोस्। अब आउनुहोस्, प्रभुको सेवकसँगै वचन अध्ययनमा प्रवेश गरौँ।
मित्र, तपाईँ सबैलाई आज पनि यस वचन अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी परमेश्वरको वचन मत्ती 6 अध्यायबाट आरम्भ गर्न गइरहेका छौँ। हामी आज मत्ती 6 अध्यायको पद 1 14 पदसम्मबाट वचन देख्नेछौँ। सबभन्दा पहिले हामी देख्नेछौँ येशूले गुप्त दानको बारेमा शिक्षा दिनुहुन्छ। आउनुहोस् मत्ती 6 अध्यायको 1 हेर्दै अगाडि बढौँ। यहाँ लेखिएको छ, होसियार बस, तिमीहरू मानिसहरूले देखुन् भन्ने हेतुले धर्म कर्म नगर, नत्र त स्वर्गका पिताबाट तिमीहरूलाई केही इनाम मिल्ने छैन। येशूले सिकाउनु भयो, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर। जहिले पनि हामीहरू कुनै काम गर्छौँ, परमेश्वरले विशेष गरी त्यो काम गर्ने हाम्रो भित्री राय र उद्देश्य हेर्नुहुन्छ। हामीले त्यो काम किन गरेका छौँ भन्ने कुरा परमेश्वरको दृष्टिमा सबभन्दा महत्त्वपूर्ण हुन्छ। यदि आफ्नो लागि प्रशंसा पाउनलाई हामी काम गर्छौँ भने परमेश्वर हामीसित प्रसन्न हुनुहुने छैन, किनभने त्यो चाहिँ स्वार्थी काम मात्र हो। हामीले उहाँको महिमाको लागि काम गरेर मात्र उहाँ प्रसन्न हुनुहुन्छ। येशूको मुख्य शिक्षा यो हो, परमेश्वर हाम्रो बाहिरको काममा भन्दा उहाँ हाम्रो मन र हृदयमा बढ्ता ध्यान लगाउनुहुन्छ। हामी पहिले आफ्नो हृदयमा धर्मी भएका परमेश्वर चाहनुहुन्छ। धर्मी अर्थात् शुद्ध हृदयबाट आएका कामहरूमा मात्र परमेश्वर खुसी हुनुहुन्छ। मत्ती 5 अध्यायको 16 पदमा येशूले भन्नुभयो, तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म देखुन्। पहिले हेर्दा त त्यो शिक्षा यस पदको शिक्षाभन्दा उल्टा जस्तो लाग्छ, तर मत्ती 5 अध्यायको 16 पदमा येशूको मुख्य तात्पर्य यो हो कि मानिसहरूले हाम्रा सुकर्म देखेर हाम्रा स्वर्गीयमा हुनुहुने पिताको महिमा गर्नुपर्छ। हाम्रो सुकर्मको उद्देश्य परमेश्वरको लागि प्रशंसा उठाउनका निम्ति हुनुपर्छ। जहिले पनि हामी कुनै सुकर्म गर्छौँ, हामीले आफूसित सोध्नुपर्छ, यो काम म किन गर्दैछु? म आफ्नो घमण्डको कारणले गर्दैछु कि? यो काम मानिसहरूबाट प्रशंसा पाउनको निम्ति हो कि? हो भने हाम्रो इनाम मानिसहरूबाटको प्रशंसा मात्र हुनेछ। हामी परमेश्वरबाट कुनै अर्को इनाम पाउने छैनौँ। स्वर्गमा हाम्रो कुनै अनन्त इनाम हुने छैन। ती यहुदी अगुवाहरूले कस्तो ठूलो भूल गरेका थिए। धर्म कर्मबाट उद्धार पाउन सकिन्छ भन्ने तिनीहरूको सोचाइ थियो। हुन त तिनीहरूको बाहिरी जीवन हेर्दा त्यो असल जस्तै देखियो, तर तिनीहरूको बाहिरी जीवन र तिनीहरूको भित्री जीवन कति पनि मिलेन। तिनीहरू चाहिँ भक्तिको भेष चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने मानिसहरू थिए। तर परमेश्वर कहिले पनि झुक्किनुहुन्न। उहाँ हाम्रो हृदय जान्नुहुन्छ। जुन कुरा संसारिक मानिसहरू असल ठान्छन् त्यो कुरा परमेश्वर घृणा गर्नुहुन्छ। यहुदी अगुवाहरू संसारिक थिए। तिनीहरूले परमेश्वरलाई भन्दा संसारका कुरालाई माया गरे। त्यस्ता मानिसहरू अरू मानिसबाट मात्र प्रशंसा खोज्छन्। आत्मिक मानिसहरूले परमेश्वरबाट मात्र प्रशंसा खोज्छन्। हामीले आफ्नो हृदय हेर्दा हामी के कारणले कुनै फलना काम वा कुरा गर्छौँ भन्ने पत्ता लगाउन असजिलो हुन्छ। हामी धेरै जसो आफैलाई झुक्क्याउँछौँ। परमेश्वरको लागि काम गर्दैछु भनेर हामी ठान्छौँ, तर वास्तवमा त्यो काम हामीले आफ्नो लागि मात्र गरेका छौँ। मानिसको हृदयको विषयमा यर्मिया अगमवक्ताले भनेको कुरा सम्झौँ। यर्मिया 17:9 भन्छन्, मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्न सक्छ र? पवित्र आत्माले हाम्रो हृदय कस्तो छ, हाम्रा राय र भावनाहरू के छन् भन्ने कुरा हामीलाई देखाउनु भनेर हामीले बारम्बार प्रार्थना गरिरहनु पर्छ। भन्नुहुन्छ, होसियार बस, तिमीहरू मानिसहरूले देखुन् भन्ने हेतुले धर्म कर्म नगर, नत्र त स्वर्गीयका पिताबाट तिमीहरूलाई केही इनाम मिल्ने छैन। पद 2 भन्नुहुन्छ, यसकारण जब तिमी धर्म कर्म गर्दछौ तब आफ्नो सामु तुरही नबजाओ, जस्तो कपटीहरूले सभाघरहरू र गल्लीहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। म तिमीहरूलाई साँचो भन्दछु, तिनीहरूले आफ्नै इनाम पाइसकेका हुन्छन्। यदि हामी मानिसहरूबाट प्रशंसा पाउन खोज्छौँ भने त्यति मात्र हामी पाउनेछौँ। परमेश्वरबाटको हाम्रो स्वर्गीय इनाम चाहिँ हामी गुमाउनेछौँ। मानिसहरूबाटको प्रशंसा बिति जानेछ, तर जुन प्रशंसा परमेश्वरबाट आउँछ त्यो सधैँ भरिरहन्छ। मर्कुस 8:36 भनिएको छ, मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ। 3:4 भन्नुहुन्छ, तर जब तिमी दान पुण्य गर्दछौ तिम्रो दाहिने हातले गरेको बायाँ हातले थाहा नपाओस्। तिम्रो दान पुण्य गुप्तमा होस् र गुप्तमा देख्ने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। यसकारण जब हामी धर्म कर्म गर्छौँ तब चुपचापसँग गुप्तमा गर्नुपर्छ। अरूहरूलाई हामीले भन्नुहुँदैन, हामीले आफैलाई पनि भन्नुहुँदैन। दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्। यो चाहिँ एउटा उखान जस्तै हो, दाहिने हातले खाँचोमा परेकालाई पैसा वा अरू सहायता दिइरहेको देब्रे हातले देख्छ। देब्रे हातले भन्छ, लौ म कस्तो असल मानिस हुँ, म कति पैसा सहायता दिँदैछु भनेर हेर। देब्रे हात हाम्रो घमण्ड हो, त्यो चाहिँ हाम्रो स्वार्थी स्वभाव पनि हो। हाम्रो देब्रे हातले हाम्रो दाहिने हातलाई भन्छ, लौ त्यति धेरै दिनु पर्दैन, धार्मिक देखा पर्नका निम्ति अलिकता मात्र दिए पुग्छ। दाहिने हातले हाम्रो आत्मिक भाग कति दिन्छ भनेर देब्रे हातले सधैँ हिसाब गर्छ। त्यसो नहोस्, हिसाब नगरिकन हामी सित्तैमा परमेश्वरको खाते दिउँ। मत्ती 10:8 भनेको छ, सित्तैमा पायौ सित्तैमा देऊ, सित्तैमा पायौ सित्तैमा देऊ। जसरी परमेश्वरले बिना हिसाब हामीलाई दिनुभयो त्यसरी नै हामीले अरूहरूलाई बिना हिसाब दिनुपर्छ। हामीले हृदयदेखि दिएको जे जति छ त्यसको हिसाब परमेश्वर आफैले गर्नुहुनेछ र त्यस अनुसार हामीलाई इनाम पनि दिनुहुनेछ। यसपछि येशु गुप्त प्रार्थनाको बारेमा शिक्षा दिनुहुन्छ। पद 5 भन्नुहुन्छ, औ जब तिमी प्रार्थना गर्दछौ तब कपटीहरू जस्ता नहौ, किनकि तिनीहरू सभाघरमा र गल्लीहरूका कुनामा मानिसहरूले देखुन् भनी खडा भएर प्रार्थना गर्न मन गर्दछन्। अरू मानिसहरूले तिनीहरूलाई प्रार्थना गरिरहेका देखुन् र तिनीहरूलाई धार्मिक ठानुन् भनेर यहुदी अगुवाहरूमध्ये धेरैजनाले सार्वजनिक ठाउँहरूमा प्रार्थना गर्ने गर्थे। यस्ता मानिसहरू अरू मानिसका प्रशंसा त पाउँछन्, तर परमेश्वरबाट तिनीहरूले यसै जीवन र अर्को जीवनमा पनि केही पाउने छैनन्। याद राख्नुहोस् मित्र यो कुरा, औ जब तिमी प्रार्थना गर्दछौ तब कपटीहरू जस्ता नहौ, किनकि तिनीहरू सभाघरहरूमा र गल्लीहरूका कुनाहरूमा मानिसहरूले देखुन् भनी खडा भएर प्रार्थना गर्न मन गर्दछन्। म तिमीहरूलाई साँचो भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका हुन्छन्। यसपछि पद 6 भनिएको छ, तर तिमी जब प्रार्थना गर्दछौ त्यस बेला आफ्नो भित्री कोठाभित्र पस र ढोका थुनेर गुप्तमा बसेका तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्ने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। यसुले सिकाउनुभयो, तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका थुनेर प्रार्थना गर। यसको अर्थ यो हो कि हामीले हाम्रो पूरा ध्यान आफैमा होइन तर परमेश्वरमा लगाउनु पर्छ। परमेश्वरसँग कुरा गर्दा हामीले सबै सांसारिक विचार र वास्ताहरू हाम्रो मनमा पस्न दिनु हुँदैन। यसको अर्थ यो होइन कि हामीले खालि एक्लै भएर एकान्त ठाउँमा मात्र प्रार्थना गर्नुपर्छ। अरू विश्वासीहरूसित बेला बेलामा प्रार्थना गर्नु चाहिँ असल र आवश्यक पनि छ, तर चाहे एक्लै होस् चाहे सँगसँगै होस्, प्रार्थनाको बेलामा हरेक मानिसले परमेश्वरतिर मात्र हेर्नुपर्छ र मानिसहरूले देखुन् भनेर त्यसले कहिले पनि प्रार्थना गर्नु हुँदैन। पश्चातमा भन्नुहुन्छ, तर प्रार्थना गर्दा अन्य जातिहरू जस्ता व्यर्थै नभर बराउ, किनभने कराएर बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्छन्। प्रार्थना गर्दाखेरि धेरै मानिसहरूले दोस्रो भूल पनि गर्छन्। परमेश्वरबाट जवाब पाउनलाई मानिसले विशेष किसिमले प्रार्थना गर्नुपर्छ भन्ने तिनीहरूको विचार छ। विशेष शब्दहरू चलाउनु पर्छ, लामो समयसम्म अथवा विशेष ठाउँमा मात्र मानिसले प्रार्थना गर्नु आवश्यक छ भनेर तिनीहरू सोच्दछन्। तर यी सबै कुरा आवश्यक छैनन्। हाम्रो प्रार्थना गर्ने तरिका अथवा समय अनुसार होइन, तर हाम्रो विश्वास अनुसार परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्छ। पद आठमा भनिएको छ, यसकारण तिनीहरू जस्ता नहो, किनभने तिमीहरूले उहाँसँग माग्नुभन्दा अघिबाटै तिमीहरूका वा तिमीहरूलाई कुन कुन कुराको खाँचो छ सो तिमीहरूका पिता जान्नुहुन्छ। परमेश्वर हाम्रा प्रेमी स्वर्गीय पिता हुनुहुन्छ भनेर हामीले सम्झनु पर्छ। हामीले माग्नुभन्दा पहिले हाम्रा सब खाँचाहरूका बारेमा उहाँलाई थाहा छ, तर हामीले उहाँसँग बिन्ती गरेका उहाँ चाहनुहुन्छ। जस्तो साना बालकहरू आफ्ना शारीरिक बाबुको भरमा हुन्छन्, त्यस्तै हामी परमेश्वरको भरमा रहेको उहाँ चाहनुहुन्छ। हाम्रो अभाव वा खाँचो जे जति छ त्यो पूरा गर्नलाई परमेश्वर उत्सुक हुनुहुन्छ, र हामीले मागेका वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा उहाँले हामीलाई दिन सक्नुहुन्छ। हाम्रो भित्री कोठाभित्र प्रार्थना गर्न पस्दा त्यहाँ परमेश्वर हाम्रा लागि पर्खिरहनु भएको हुन्छ। उहाँ हामीलाई अपार आत्मिक आशिषहरू दिन चाहनुहुन्छ। हामीले गर्नुपर्ने एउटै कुरा मात्र छ, अर्थात् विश्वाससँग माग्नु, र यी सब आशिषहरू हामीलाई दिइनेछन्। यसपछि हामी प्रभुको प्रार्थनाको बारेमा हामी देख्छौँ। पद नौमा भनिएको छ, तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर। हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् भनेर येशूका चेलाहरूले उहाँसित बिन्ती गरे। लुका 11 अध्यायको 1 पदमा यो कुरा हामी देख्छौँ। त्यसकारण एउटा उचित प्रार्थनाको नमुना दिनका निम्ति येशूले यहाँ लेखेको प्रभुको प्रार्थना तिनीहरूलाई सिकाउनु भयो। हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, सबभन्दा पहिले कुनै एउटा मूर्ति वा भूत वा स्वर्गीय दूत वा पवित्र जनलाई होइन, तर एकमात्र साँचो जिउँदो परमेश्वरलाई हामीले पुकार्नु पर्छ जो हाम्रा पिता हुनुहुन्छ। सबै विश्वास गर्नेहरूका लागि परमेश्वर एउटा प्रेमी पिता हुनुहुन्छ जसले आफ्ना सबै छोराछोरीका निम्ति भलाइ गर्न चाहनुहुन्छ। साथै परमेश्वर स्वर्गमा हुनुभएको सर्वशक्तिमान सृष्टिकर्ता पनि हुनुहुन्छ। हाम्रा विषयमा उहाँलाई सब कुरा थाहा हुन्छ र उहाँ हाम्रा न्यायाधीश पनि हुनुहुनेछ। मानिसलाई अपार आशिषहरू दिने शक्ति उहाँसँग छ, र मानिसलाई सधैँभरिको निम्ति नरकमा पठाउने शक्ति पनि उहाँसँग छ। यसकारण हामी भक्ति र भयसाथ यस्ता परमेश्वर कहाँ आउनु पर्छ। उहाँका आशिषहरूका लागि हामी धन्यवादको साथ आउनुपर्छ। हाम्रो हरेक प्रार्थनाको सुरुमा हामीले उहाँको गौरव र महिमा र श्रेष्ठताको प्रशंसा गर्नुपर्छ। तपाईँको नाउँ पवित्र होस्, पहिलो कुरा भनिएको छ, हे हाम्रा स्वर्गमा बस्ने पिता, अनि दोस्रो कुरा भनिएको छ, तपाईँको नाउँ पवित्र होस्। यो भन्नुको अर्थ यही नै हो, अर्थात् परमेश्वरको स्तुति होस्, परमेश्वरलाई महिमा होस्। कतिपल्ट हाम्रो प्रार्थनामा हामीहरू आफ्नो खाँचोको बारेमा मात्र विचार गर्छौँ र परमेश्वरको स्तुति गर्न बिर्सन्छौँ। मित्र, त्यसो नहोस्। दोस्रो 10 पदमा हामी देख्छौँ, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पुरा होस्। तपाईँको राज्य आओस्, जब ख्रिस्ट आउनुभयो तब परमेश्वरको राज्य संसारमा पनि उहाँको व्यक्तिमा, उहाँको उपस्थितिमा आयो। ख्रिस्टमा विश्वास गर्ने प्रत्येक जनाको हृदयमा परमेश्वरको राज्य उपस्थित हुन्छ। त्यसै कारण येशूले प्रचार गर्नुभयो, परमेश्वरको राज्य नजिक आइपुगेको छ। तर अर्को प्रकारले परमेश्वरको राज्य पूरा तवरले आइसकेको छैन। शैतान अहिलेसम्म यस संसारमा शासन गरिरहेको छ, त्यो यस संसारको शासक हो। धेरै जसो मानिसहरू शैतानको राज्यमा अर्थात् अन्धकारको राज्यमा कैदी भएर बन्धनमा थुनिराखिएका छन्। त्यसकारण परमेश्वर संसारका मानिसहरूको जीवनमा आउन र उहाँले तिनीहरूलाई शैतानको राज्यबाट छुटाएर परमेश्वरको राज्यमा पुर्याइदिउन् भनेर हामीले प्रार्थना गर्नुपर्छ। तर त्यति मात्र होइन, हामीले यो पनि प्रार्थना गर्नुपर्छ कि परमेश्वरको राज्य पूरा तवरले आओस्, अर्थात् ख्रिस्ट चाँडै नै फेरि आउन् र शैतानमाथि विजय गरून्। किनभने जब येशू फेरि आउनुहुन्छ तब त्यस बेला सारा पृथ्वी र स्वर्गमा परमेश्वरको राज्य पूर्ण रूपमा आउनेछ। तपाईँको इच्छा पूरा होस्। परमेश्वरको राज्य जहाँ छ त्यहाँ उहाँको इच्छा पूरा भइरहेको छ। हाम्रो जीवनमा परमेश्वरको इच्छा दिनदिनै पूरा होस् भनेर हामीले लगातार प्रार्थना गर्नु पर्छ। 11 पदमा भन्नुहुन्छ, हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस्। परमेश्वरको स्तुति गरेपछि हामी उहाँलाई हाम्रा बिन्तीहरू सुनाउन सक्छौँ। 11-13 पदमा हाम्रा सबै खाँचाहरू उल्लेखित भएका छन्। हाम्रो शरीरको लागि भोजन 11-मा, हाम्रो प्राण वा मनको लागि क्षमा 12-मा, र हाम्रो आत्माको लागि दुष्टताबाट छुटकारा 13-मा। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। यसको अर्थ यो हो, हामीलाई दिन प्रतिदिन हाम्रो शरीरको निम्ति सबै चाहिने चिज दिनुहोस्, जस्तै खाना, लुगा, घर, स्वस्थ। यसमा अनावश्यक विलास र सहुलियतहरू गाभिएका छैनन्। हरेक दिन हामी परमेश्वरमा भर पर्दा हुन्छौँ। उहाँका सहारा दिने र जीवित राख्ने शक्ति बिना हामी एकै दिनसम्म पनि बाँच्न सक्ने थिएनौँ। परमेश्वरले वृष्टि रोक्नुभयो भने हाम्रा लागि खाना केही हुने छैन। आँधीबेहरी वा असिना पठाउनुभयो भने बाली खत्तम हुन्छ। हाम्रो जीवन उहाँको हातमा रहेछ। नास्तिकहरू पनि परमेश्वर बिना एक दिनसम्म बाँच्न सक्दैनन्। परमेश्वर हाम्रा खाँचाहरूमा ध्यान दिनुहुन्छ र तिनका बारेमा वास्ता गर्नुहुन्छ। महान परमेश्वर जसले सारा पृथ्वी र आकाश सृष्टि गर्नुभयो, उहाँले नै हामीहरूको दैनिक भोजनको वास्ता गर्नुहुन्छ। उहाँको दृष्टिमा संसारका जाति जातिहरू पानीका थोपो जस्तै अथवा धुलै जस्ता छन्। तैपनि हामी एक एकजनालाई कहिले भोक लाग्छ सो उहाँलाई थाहा छ। एउटा भङ्गेरु खस्यो भने पनि परमेश्वर त्यसको वास्ता गर्नुहुन्छ। हामी आफ्ना सबै चिन्ता उहाँमाथि राखिदियौँ, किनभने उहाँले हाम्रो वास्ता गर्नुहुन्छ। 12-मा भन्नुहुन्छ, औ हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। हाम्रा अपराध क्षमा गर्नुहोस्, हाम्रा अपराध क्षमा गर्नुहोस्। Luke 11:4 येशूले भन्नुभयो, हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्। ग्रिक शब्दमा अपराधको सट्टामा मत्तीले लेखेका खास शब्द ऋण थियो। यहुदीहरूको विचार अनुसार एउटा अपराध अथवा पाप चाहिँ परमेश्वरलाई तिर्नुपर्ने ऋण जस्तै थियो। 11:4 येशूले भन्नुभयो, हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई, हाम्रा ऋणीहरूलाई क्षमा गर्दछौँ। हाम्रा ऋणीहरू ती हुन् जसले हाम्रो विरुद्धमा पाप गरेका छन्। त्यसकारण यहाँ अपराध, पाप र ऋणको अर्थ उस्तै छन् भनेर हामी बुझ्न सक्छौँ। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। जसरी हामी आफ्ना अपराधीहरूलाई क्षमा गर्छौँ, त्यसरी नै परमेश्वरले हामीलाई क्षमा गर्नुहुनेछ। परमेश्वरले हामीलाई पहिले क्षमा गर्नुभएको समय र हामीले विश्वासद्वारा उद्धार पाएको समयको विषयमा येशू यहाँ भन्नुहुन्न। बरु यहाँ ख्रिस्टियन भएपछि वा ख्रिस्टियन भएपछिको हाम्रो व्यावहारिक जीवनको विषयमा येशु कुरा गर्नुहुन्छ। विश्वास गर्नुभन्दा अगाडि हामीले गरेका सबै पापहरू परमेश्वरले पहिले नै सित्तैमा क्षमा गर्नुभयो। उहाँको दया र अनुग्रहको कारणले उहाँले हामीलाई क्षमा गर्नुभयो। तर हामी ख्रिस्टियन भएपछि पनि हामी बेला बेलामा पाप गर्छौँ र नयाँ गरी परमेश्वरको क्षमाको दरकारमा पर्छौँ। हामी ख्रिस्टियन भएपछि जहाँसम्म हामी अरूहरूलाई क्षमा गर्छौँ त्यहाँसम्म परमेश्वरले हाम्रा बेला बेलाका पापहरू क्षमा गर्नुहुन्छ। हामी अरूलाई क्षमा गर्दैनौँ भने परमेश्वरले हामीलाई क्षमा गर्नुहुने छैन। हामी नलीहरू जस्तै हौँ र परमेश्वरको क्षमा चाहिँ हामीमा बगिरहने पानी जस्तै हो। अरूलाई क्षमा नगर्न चाहिँ नली बन्द गर्ने काम जस्तै हो। हामीबाट अरूहरू कहाँ क्षमा बग्दैन भने परमेश्वरको क्षमा हाम्रो जीवनमा बग्न सक्दैन। पत्रमा भनेको छ, हामीलाई परीक्षामा नल्याउनुहोस् तर दुष्टबाट छुट्याउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमिन। हामीलाई परीक्षामा पर्न नदिनुहोस्। यस पदमा लेखेको परीक्षामा पर्न नदिनु भन्नुको अर्थ शैतानबाट पराजय हुनु, पापमा पर्नु अथवा परमेश्वरबाट अलग हुनु भनेको हो। यस पदमा लेखेको परीक्षा चाहिँ सबै विश्वासीहरूले भोग्नुपर्ने साधारण किसिम होइन। परमेश्वरले यी साधारण किसिमका परीक्षाहरू हामीलाई जाँच्नका निम्ति हामीमाथि आउन दिनुहुन्छ। यी साधारण दुःख र कष्टहरू हाम्रो फाइदाका लागि पठाएका हुन्छन्। यस्ता परीक्षाहरू हामीमाथि आउँदा हामी रमाउनु पर्छ भनेर याकुबले लेखेका छन्। त्यसकारण यस पदमा उल्लेख भएको परीक्षा अर्कै हो। यहाँ त्यही अन्तिम परीक्षामा पर्न नदिनुहोस् भनेर प्रार्थना गर्न येशु हामीलाई सिकाउनुहुन्छ, जुन अन्तिम परीक्षा चाहिँ परमेश्वरबाट बिल्कुल फर्कनु अथवा विश्वास छोड्नु हो। दुष्टबाट छुटाउनुहोस् भनेर हाम्रो प्रार्थना सधैँ भइरहनु पर्छ। शैतान चाहिँ कसलाई भेटाउँ र खाइहालौँ भनी खोजेर हिँडिरहेको गर्जने सिंह जस्तै हो। अनि संसारमा अन्तिम दिनहरूमा अर्थात् येशु फेरि आउनुहुने बेला हुनुभन्दा अगाडि विश्वासीहरूमाथि एकदम भयङ्कर दुःख र कष्ट आइपर्नेछ। धेरैजना त्यस दिनमा विश्वासबाट पछि हट्नेछन्। विश्वासीहरूले दुष्टबाट छुटाउनुहोस् भन्ने प्रार्थना गर्नु अहिलेभन्दा त्यही समयमा झन् आवश्यक हुनेछ। जस्तै प्रभुको प्रार्थना प्रशंसा गर्नुमा सुरु भयो, त्यस्तै त्यसको अन्त प्रशंसा गर्नुमा पनि छ, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।
लक्ष्यहीन गुरेटु रमाइलो बासना र फूलले भरेको त्यही सुगन्धे मातिएको म यात्री अन्धो थिए मृत्युको आभास थिएन अब देख्ने भएको छु म अब देख्ने भएको छु म साघुरो ढोका पुर्याउने यातनाले जडेको सङ्ग्रामले भरेको एउटा गोरेटो छ यहाँ साघुरो ढोका पुर्याउने यातनाले जडेको सङ्ग्रामले भरेको अर्कै जीवनको लक्ष्य लिएर नयाँ आशा लिएर
अर्कै जीवनको लक्ष्य लिएर लक्ष्यहीन गोरे टुर माइलो बासना र फुलले भरेको त्यही सुगन्धले मातिएको म यात्री अन्धो थिए मृत्युको आभास थिएन अब देख्ने भएको छु म अब देख्ने भएको छु म यसुमा जीवन रहेछ अनन्तसम्म जिउनलाई असाध्यै गहिरो प्रेममा डुबेर यसुमा जीवन रहेछ अनन्तसम्म जिउनलाई असाध्यै गहिरो प्रेममा डुबेर अर्कै जीवनको लक्ष्य लिएर नयाँ जीवन नयाँ आशा लिएर अर्कै जीवनको लक्ष्य लिएर नयाँ जीवन नयाँ आशा लिएर वैकुण्ठको बाटो वैकुण्ठको बाटो लागे वैकुण्ठको बाटो लागे।
प्रिय श्रोता, तपाईँको पत्र नै हाम्रो निम्ति उत्साहको कारण बन्दछ। यदि तपाईँहरू कुनै निराशा अथवा चिन्तामा परिरहनु भएको छ भने त्यतिकै नबस्नुहोस्। आज नै हामीलाई यस ठेगानामा पत्र लेख्नुहोस्। हामी तपाईँहरूको निम्ति प्रार्थना गरिदिनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपेन्देही, लुम्बिनी, नेपाल।
फेरि एकपल्ट सुन्नुहोस्।
मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपेन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा मुक्तिको मार्ग विश्ववाणी
जीपीओ बक्स नम्बर 87, सिलगढी 734401।
ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग
विश्ववाणी जीपीओ बक्स नम्बर 87, सिलगढी 734401।
लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौ। अर्को दिन यही समय अनि यही मित्रबेनमा भेट्नेछौ।
तबसम्मलाई नमस्कार।